No, I haven't been out there yet. So, books are on, off on the evening. I'm gonna have to check on the evening, see if I got one of the two. I'm here on the, Khala Salat, the Barik Allah ki, Raza Asal karne ke liye hazir hue. Allah the Barik Allah, I'm sir, I'm here today. Aur humare aane mein, is qiyam mein, uthne baithne mein, masjid ke adab mein kuch kami beshi hoti hai. سب سے یہی درخواست ہے کہ ہم گناہ گار لوگ بھی اللہ تعالیٰ نے معاف فرما دے اس کے لیے اللہ تعالیٰ سے میرے حضرت قبلہ شاہ صاحب کی خدمت میں بیٹھا ہوا تھا تو حضرت نے فرمایا کہ لوگ ہم سے بہت عقیدت رکھتے ہیں بہت محبت رکھتے ہیں اور جب ہمارے پاس آتے ہیں تو ہمارے ہاتھ بھی چومتے ہیں اور جب پیچھے ہٹتے ہیں تو سینہ ہماری طرف کر کے تو اس طرح تاکہ حضرت کی طرف بیک نہ ہو جائے اگر ہم اپنے اسی اور پھر ہمیں تحفہ طائف بھی دیتے ہیں لیکن اگر اسی ساتھی کو ہم یہ کہیں کہ آپ کے ذمہ آپ کی بہن کا حصہ ہے وہ اس کو ادا کر دیں تو پھر وہ ساتھی نظر نہیں آئے کتنی اونچی بات ہے اس میں اگر کتاب لکھی جائے تو لکھی جا سکے پھر حضرت نے فرمایا کہ یہی لوگ اب تو نہیں کچھ لوگ جب ہم سے ملتے ہیں اتنی حقیقت اور محبت سے تو جب تھوڑے فاصلے پہ جاتے ہیں تو اتنی اونچی اونچی باتیں کرتے ہیں اس وقت بھول جاتے ہیں کہ جس سختی کے ہم نے آسوں میں تھے جن کے طرف ہم نے اپنی بیک نہیں کی ہے اور جن کا ہم اتنا ادب بجا لاتے ہیں تو ابھی پاس کھڑے ہم اتنا اونچا آواز کیوں اٹھاتے ہیں اس لیے بزرگوں اور دوستوں بس ہم خطاکار ہیں کمیاں بیشیاں تمہیں اللہ تبارک تعالیٰ میں معاف فرما دیں حضرت جی تشریف فرما یہاں پہ ویسے بھی اونچا بولنا خلاف ادب ہے تو اس میں بھی احتیاط کی ضرورت ہے نبی کریم صلی اللہ علیہ وسلم کی ایک حدیث پاک کا مفہوم ہے ایک صحابی رضی اللہ تعالیٰ عنہ کو آپ نے ارشاد فرمایا کہ جس وقت دو بندے مسجد میں بیٹھے ہوئے اونچی اونچی باتیں کریں دنیا کی باتیں کریں تو ان سے دور بھاگ جاؤ ان کے قریب نہ اس لیے اتنی کوشش اتنی محنت ادھر آزاد کشمیر میں تاوبر سب سے دور جگہ جدھر سے ہمارے ساتھی تشریف لائے کھیل سے اور کراچی ادھر سے سب سے دور جگہ ہے میں تو کہتا ہوں کہ جب لوگ اللہ کو راضی کرنے کے لیے حضرت کی خدمت میں یہاں تشریف لائے ان کے وسیلے سے اگر دعا کی جائے تو انشاءاللہ وہ بھی قبول ہوگی یہ بہت بڑی بات ہے بہت بڑی بات ہے سب کام اللہ تعالیٰ قبول کر لیں لیکن غلطی کوتاہی سے ہم سے ہو جاتی ہے ان چھوٹی سی بات پہ اللہ تعالیٰ پکڑ لیتے انسان کچھ بھی نہیں کر سکتا تو اللہ تعالیٰ سے ہمیشہ عافیت کی اور استغفار گناہوں کی معافی مانگنی چاہیے کہ خیر کے کام میں بھی کرتے ہوئے کوئی غلطی کو تو جلد تعالیٰ معاف فرما دے ابھی انتظامیہ کی طرف سے کوئی عمرے کے حوالے سے بات گزارش کرنی تھی تو اللہ تبارک تعالیٰ کا کروڑ شکر ہے کہ اس دفعہ پھر حسب سابق 260 یا اس سے زیادہ ساتھی جو ہیں حضرت کی ماہیت میں الحمدللہ عمرے کی سعادت حاصل کرنے کے لیے جا رہے ہیں کوئی میرا اتنا زیادہ علم تو نہیں ہے تاریخ جغرافی کے حوالے سے لیکن میرا خیال ہے یہ صدی کی صوفیہ کی سب سے بڑی جماعت ہے جس کو اللہ تعالیٰ بار بار حضرت کی ماہیت بیت اللہ شریف کی زیارت عمرے کی سعادت اور آپ صلی اللہ علیہ وسلم کے قدموں میں حاضری کی توفیق عطا فرماتے ہیں بہت بڑی سعادت مندی کی بات ہے اور وہاں جو دعائیں ہوتی ہیں میں اپنی آنکھوں سے دیکھ رہا ہوں کہ الحمدللہ جس انداز میں بھی جو ساتھی وہاں عمرے پہ دعا کرتا ہے اللہ کی فضل سے وہ قبول ہو رہی ہیں ہماری جماعت روز بروز بڑھ رہی ہے اور اللہ تعالیٰ ہم سب کو استقامت عطا فرمائے
Thank you.
उम्रे के वाले से मैं सबसे पहले 1987 में हजरत जी के साथ, हजरत किबला शाह साहब, हजरत बाबा जी, हजरत मुफ्ती सुल्तानी साहब, जितने भी बड़ी बड़ी हस्तियाँ थीं, तो हम तकरीबन 27 लोग साथी थे जो पहला उम्रा हजरत जी ने कराया, सात उम्रे थे ये। और किसी को अभी कोई वो आदाब उपाय का पता नहीं था, बस ये था कि जी बैतुल्लाह शरीफ की ज़ियारत करनी है, उम्रा करना है और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के दरबार में हाजिर होना। लेकिन अल्हम्दुलिल्लाह बुजुर्गों की कमाल कामल तरबियत कि वहाँ पे भी एक एक साथी पे मेहनत हुई, फिर बार बार मेहनत हुई, फिर अल्हम्दुलिल्लाह उसी मकाम की बरकत से हमारे जैसे गरीब और मस्कीन लोग जो कभी ये सोच भी नहीं सकते थे, इस सिलसिले की बरकत से बार बार हजरत की खिदमत में के साथ बैतुल्लाह शरीफ की ज़ियारत की शहादत आ सके। और इस तरीके से पास बहुत से ऐसे खुशनसीब और खुशबख्त लोग हैं जिनको हर साल हजरत के साथ उम्रे की बमें अपने ख़ानदान के साथ नसीब होती है, बहुत बड़ी किस्मत की बात है। और इंशाअल्लाह हजरत की आखिरी माएँ जो हैं वो क़यामत तक रंग लाएंगी, और जो इतने अल्लाह के मकबूल बंदे हजरत की माहियत में जाते हैं उनकी दुआएं जो हैं वो तो सोने पे सुहागा है। तो उम्र के दौरान जो हजरत की तरबियत है उसमें उम्र तो एक बहुत बड़ी सआदत है, लेकिन उसमें कुछ बंदों की पहचान भी होती है। जैसे हजरत उमर रज़ी अल्लाह ताला अन्हु ने किसी बंदे से पूछा कि फलां के बारे में आपकी क्या राय है, तो उस बंदे ने जवाब दिया कि हजरत वो तो बहुत अच्छा है। अमीर उल्मोमिनीन रज़ी अल्लाह ताला अन्हु ने इरशाद फरमाया, क्या आपने इसके साथ कभी सफ़र किया है, क्या आपने इसके साथ कभी लेन देन किया है, क्या कभी आप इसके पड़ोस में रहे हैं? तो उसने कहा जी ये तो ना मेरा इसके साथ लेन देन हुआ है, ना मैंने इसके साथ सफ़र किया है, और ना मैं कभी इसके पड़ोस में रहा हूँ। तो फरमाया फिर तुझे कैसे पता है ये बहुत अच्छा है? बंदे की अच्छाई का, उसकी किरदार का, उसकी फहम फरासत का, उसकी कुव्वत बर्दाश्त का, उसके सब्र का और कनाहत का पता सफ़र में चलता है कि वो कैसा आदमी। तो पहले उम्र में कुछ लोग जो बहुत ज़्यादा जज्बाती थे, हजरत अगर फरमाते कि ये काम करें तो वो कहते नहीं, हमारे इल्म के मुताबिक ये काम ऐसे करना है। बदनसीबी से वो लोग आज हमारे साथ नहीं है। फिर उसी पहले उम्र में हजरत किबला शाह साहब ने ये चीज़ इरशाद फरमाई, अपने तौर पे उम्र की शहादत हासिल करना जो है ये भी बहुत बड़ी शहादत बनती है। लेकिन किसी शेख तरीकत, किसी बुजुर्ग हस्ती के साथ उम्र करना और इंफरादी तौर पे उम्र करने ज़मीन आसमान का, यहाँ पे तो उनके पीछे पीछे चलना पड़ता है, उनकी बात माननी पड़ती है, वो अदाब के जो हुदूद मुकर्रर की गई हैं उनका हर कदम पे ख्याल रखना पड़ता है। एक तो अदाब है बैतुल्लाह शरीफ के, एक है मस्जिद नबवी के, और उसके साथ हमावत जो ख्याल रखना है अपने शेख के साथ जो बोला जाता है कि उन्होंने कैसे हमारी तरबियत फरमाई है और कौन कौन सी वजूद और वजूद हैं, वजूद और वजूद हैं कि जिनकी पाबंदी करनी हम सफल हो। तो जो वहाँ पे कमरों की अलाटमेंट होती है उसमें बाज़ दफ़ा मेरे साथ फैमिली है, किसी दूसरे साथ के साथी के साथ फैमिली है, हमारी मर्ज़ी के मुताबिक कमरा नहीं मिलता है, 50 को मिल जाता है और 20 को नहीं मिलते हैं मर्ज़ी के कमरे, कुदरती अमर है, किसी के लिए टेस्ट आ जाता है, आजमाइश आ जाती है। तो वहाँ पे ये एहतजाज करना, ये یہ اعتراض کرنا تو نہیں جی مجھے تو میری مرضی کی جگہ نہیں ملی ہے تو یہ بھی خلاف عدل. پیسے ضرور سب نے جمع کیے لیکن انتظامی طور پہ اگر کسی وقت ایسا موقع آ جاتا ہے کہ انسان کو سونے کی جگہ نہیں ملتی ہے تو پیسے بھی گزارا کر لے شکوہ نہ کرے, یہ کامیابی کی امید ہے. اور پھر ہمارے ناظم صاحب فرما رہے تھے کہ میں اپنی اہلیہ کے ساتھ اس تجمات کے میں عمرے پہ گیا تو عمروں کی الاٹمنٹ میں یہ ہوا کہ یہ تو ہمیشہ 24 گھنٹے ساتھیوں کی خدمت میں سرگرم عمل رہتے ہیں, ان کو ہوش ہی نہیں ہوتا ہے کہ کس کو کمرہ الاٹ ہوا یا کس کو نہیں ہوا. یہ کہتے ہیں کہ ہمیں کوئی کمرے کی الاٹمنٹ میں کسی قسم کا فرق آ گیا تو میں نے اپنے گھر والوں کو مسجد اس ہوٹل کا جو مسجد کا کمرہ تھا ادھر بٹھا دیا, کسی سے شکوا تک نہیں کیا. لیکن گھر والوں نے اس میں بڑا احتجاج کیا کہ آپ حضرت کے اتنے قریب ہو کے تو ہمارے جیسے لوگوں کو کمرہ نہ ملے پھر کس کو ملے. تو ایسے ایسے حالات واقعات پیش آتے ہیں. تو اس لیے جو حضرات اللہ تبارک تعالیٰ کے فضل و کرم سے عمرے کی سعادت حاصل کرنے کے لیے جا رہے ہیں تو اس کی سب کی خدمت میں ایک ہی گزارش ہے کہ وہ رواداری جو ہے اس کا دامن نہ چھوڑے. انتظامیہ جو ہوتی ہے قبروں کی الاٹمنٹ کی وہ حضرت جی کی طرف سے مقرر ہوتی ہے اور ان کا بھی اس میں ذاتی کوئی نفع نقصان پسند نقصان نہیں ہوتا. ترتیب سے جس طریقے سے جس کی قسمت میں جو جگہ آ گئی وہ بھی, لیکن اس پہ اگر کوئی نیا یا پرانا یا کوئی ساتھی احتجاج کر لے تو یہ بھی ایک قسم کا بہت خطرے کی گھنٹی ہے. اس لیے سب ساتھیوں کی خدمت میں. پھر دوسرا جب ہم عمرے پہ جاتے ہیں تو ہمارے جو انتظامیہ والے ہوتے ہیں ان کو عمرہ بھی کرنا ہوتا ہے, ان کو نماز کے ساتھ جماعت کے ساتھ نماز بھی پڑھنی ہوتی ہے. بعض ساتھی یہ ہوتے ہیں کہ کوئی عمرے پہ چلا گیا تو کھانا اگر 1 بجے کا ٹائم ہے تو وہ 2 بجے واپس آئے. اب یہ بیچارے جو ہے میری مشکل ہوتی ہے کہ کھانے پہ جو مقرر ٹائم ہے اس پہ کھانے پہ کوئی نہیں آ رہا, پھر یہ ادھر سے ادھر بھاگتے ہیں ادھر سے ادھر بھاگتے ہیں تو ایک قسم کی نسلیں جڑتی ہے اور ان کے لیے پریشانی ہوتی ہے. اس لیے تمام وہ بزرگ جو عمرے پہ جا رہے ہیں ان کی خدمت میں آج ہی سے یہ گزارش ہے. باقی باتیں تو انشاءاللہ اس وقت آپ تشریف لے جائیں گے, حضرت جی اپنی زبان مبارک سے خود ہی بتائیں گے کہ وہ جو وہاں کی پابندیاں ہیں کھانے کا ٹائم ناشتے کا ٹائم اور ذکر کا ٹائم اس پہ تھوڑی بار بھی تاخیر نہ کریں, اس ٹائم کو فالو کریں تاکہ حضرت تک کسی قسم کی یہ چیز حضرت کو ناگوار نہ گزرے. اب حضرت ذکر میں کے لیے تشریف لا رہے ہیں, جب حضرت تشریف لاتے ہیں تو 10 منٹ 15 منٹ 20 منٹ تک اگر کوئی ساتھی لیٹ آ رہا ہے تو وہ چیز بھی بڑی خلاف ادب ہے. اس لیے تمام ساتھیوں کی خدمت میں یہ گزارش ہے جو عمرے کے لیے جا رہے ہیں کہ اللہ تعالیٰ ہم سب کو وقت کی اور ادب کی اور جو بھی انتظامیہ کی طرف سے پابندیاں ہیں ان کی پابندی کی توفیق عطا فرمائے اور ان چیزوں کا خاص طور پہ خیال رکھا جائے اور جو اکرام مسلم ہے کہ وہاں پہ بھی یہ قربانی کا جذبہ ہونا چاہیے کہ اگر آپ کے پاس کمرہ ہے کوئی ہمارا نادار ساتھی ہے بوڑھا ساتھی ہے یا کوئی آپ سے عمر میں بہت زیادہ بڑا ہے تو اس کے لیے گنجائش بنتی ہے تو آپ ضرور اس کو اکوموڈیٹ کریں, اس میں بھی اللہ تعالیٰ آپ کو اجر عظیم عطا فرمائیں گے. اس کے بعد حضرت ابھی اجتماع کی یہ آخری شام ہے تو ذکر و فکر کے حوالے سے یہ گزارش ہے کہ सबसे पहले जो है लतीफा कलब है और उसके बाद लतीफा रूह है, सिरी है, खफी है, खफा है, नफ्स और सुल्तान अजगार। ये जो लताइफ हैं, क्योंकि रूह आलम अमर की चीज है तो ये लताइफ का अलग आलम अमर से है, तो इस पे सख्त लताइफ मेहनत की जरूरत है। हमारा तमाम का तमाम जो दार मदार है वह इन लताइफ के चमक पर है। मुझे दिल्ली में एक दफ़ा ब्रिगेडियर मोहसिन साहब से ये जिक्र फिक्र के हवाले से बात हुई तो फरमाने लगे कि जो लोग जितना ज़्यादा लताइफ में मेहनत करते हैं इतनी उनके किरदार में, उनकी फाल में, उनकी दीगर मामलात में ऐसा ही फर्क होता है। तो इसलिए हजरत जी रहमतुल्लाह अलैह की ज़िंदगी में भी और मशाइख़ किराम के अपने तौर पर हम सब उनके साथ मामूल करते हैं। मैंने पिंडी में जब हजरत की खिदमत में जुमेरात को कभी हम हाजिर होते हैं तो इस हालत में भी हजरत लताइफ पे 35 मिनट लगाते हैं, और इस हालत पे अगर हजरत 35 मिनट लताइफ पे लगाते हैं तो हमें कम से कम 40 मिनट लगाने चाहिए। असल में जो हजरत शेखुल मुकर्रम रहमतुल्लाह अलैह ने दलाइल शुरू में चीज़ें लिखी कि आप 6 महीने मेरे पास आ जाएं, कम खाएंगे, कम बोलेंगे, कम सोएंगे, और फिर जो मजाहिदा में आपको पढ़ाऊँगा उस पर पूरे उतरेंगे, तो 6 महीने के बाद आप फरिश्तों को भी देखेंगे, रूह को अपनी कलर की नज़र से देखेंगे कि रूह मतलब है क्या चीज़ है और कैसे परवाज़ करती है और किस तरह इसकी। और इसी जगह हजरत ने यह भी फरमाया है कि तसव्वुफ कोई बड़ी बड़ी तस्बीहें पढ़ने का नाम नहीं है, कोई लंबा बड़ा जुब्बा गले में डालने का नाम नहीं है, कोई कशफ करवात का नाम नहीं है। हमारे जो दीगर गद्दी नशीद या दीगर लोग इस रास्ते पे दावे करने वाले हैं तो ये जब सोचते हैं कि कशफ करवात भी तसव्वुफ नहीं है, तस्बीहात पढ़ना भी वो तसव्वुफ नहीं है, तावीज़ गंढे भी तसव्वुफ नहीं है, और दुआ का कबूल होना भी तसव्वुफ नहीं है, तो फिर तसव्वुफ है क्या? तो वो यहाँ ही से बिदर जाते हैं। हज़रत जी रहमतुल्लाह अलैह ने फरमाया कि तसव्वुफ जो है अल्लाह ताला की मोहब्बत और आप सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा का नाम है। एक आलिम में और एक वली में क्या फर्क है? एक आलम रबानी में कि आलम रबानी जो कुछ पढ़ता है उसके मुताबिक उसको अमल होता है, और एक वलीउल्लाह जो है उसका सीना जो है वो नूर मारफत से मुनव्वर होता है और उसका ज़ाहिर जो है नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा में करीब होता है। ज़ाहिर आप सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा में हो और बातन नूर मारफत से मुनव्वर हो तो वो शख्स जो है वो वलीउल्लाह होता है। ये चीज़ उस हस्ती के दामन पकड़ने के बगैर हासिल नहीं हो सकती जिनका ब्राह रास्त नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मानी तलक ना हो। ये अलकाई और निकासी चीज़ है कि जब हम एक बार अपने बुजुर्गों से मिलते हैं तो उनकी तवज्जो से महीने के, साल के, 2 महीने के, 6 महीने के जो लताइफ में मकसद होती है वो दूर हो जाती है, फिर दूर जाते हैं, फिर ये इतनी नाजुक चीज़ है ये फिर मुतासर होती है, और फिर जब हम हजरत की खिदमत में आते हैं यही अलकाई और निकासी कैफियत की बन जाते हैं वो फिर दोबारा बहाल हो जाती है। तो जब तक इंसान जिंदा है ये एक ऐसी चीज़ है कि ये रब्बत के बगैर नहीं जा सकती। जब तक आपका रब्बत नहीं होगा बार बार मिलेंगे नहीं, और फिर जो तहत शेख है उसको मुकम्मल तौर पर उसको अमल नहीं करेंगे तो इस चीज़ को समझना बहुत ही मान है। हजरत जी रहमतुल्लाह अलैह अरशाद फरमाया करते थे, मुझे याद है कि अगर एक बंदा 20 साल मुझसे दूर हो जाए, किसी वजह से चला गया है, बाहर चला गया है, नहीं आ सका मेरे पास, लेकिन उसकी मेरे साथ कल्बी मोहब्बत जो है उसमें कोई कमी भी नहीं आई, तो अगर 20 साल के बाद मेरे पास आए तो अल्हम्दुलिल्लाह एक तवज्जो से 20 साल की कमी पूरी कर दी। ये मैंने खुद अपने इन गुनहगार काम और अल्हम्दुलिल्लाह रब्बिल आलमीन वही चीज़ आज इन हस्तियों के पास से हमें मिल रही है। लेकिन अगर कुछ ना समझे तो हमारी लाला बात है। तो इसलिए बिल्कुल दोस्तों, ये नहीं है कि जब हम हज़रत की खिदमत में जाते हैं तो लताए से छुट्टी मिल जाती है, लेकिन हज़रत अपने साथ बिठा के हमें सबसे पहले लताइफ कराते। हज़रत जी फरमाते हैं कि एक दफ़ा मैं चकराला में हज़रत जी रहमतुल्लाह अलैह के घर में अकेला था और मस्जिद में हज़रत ने मुझे लताइफ शुरू कराए। पहला लतीफ़ा, दूसरा, तीसरा, जिस तरह हम लताइफ करते हैं हज़रत जी ऐसे लताइफ तो नहीं करते थे, वो इतनी कुव्वत से करते थे कि कहते हैं कि दरवाज़ों की जो ये तितलियाँ हैं ये मतलब हिलती थी। तो हज़रत फरमाते हैं कि पांचवें लतीफ़े पे जब मैं पहुँचा, ये बात हमारे लिए बड़ी सब मकामा है, जब मैं पांचवें लतीफ़े में पहुँचा तो शायद कोई राई के दाने के बराबर उस रफ्तार में और उस कुव्वत में कमी आई। तो हज़रत जी रहमतुल्लाह अलैह ने अर्शाद फरमाया बेग साहब और कुव्वत से। इसलिए अब सब की खिदमत में ये गुजारिश है कि ये बैठने वाली चीज़ नहीं है। अगर अल्लाह ताला ने हमें अपनी रहमत ख़ास से कबूल कर लिया है तो फिर हमने वो मुजाहिदा, वो लताइफ में मेहनत उसी तरीके से करनी है जैसे हमारे हज़रत जी रहमतुल्लाह ने हमें बताई और हमारे मुशायख कराम जो हैं वो हमें बता रहे हैं कि ये नहीं है कि जब रोशनी हो या पहला लतीफ़ा कलम शुरू हो तो पूरी कुव्वत और दूसरे में गुब्बारे से बाहर निकल जाए। नहीं, ये ऐसी चीज़ है कि जो ही आप आगे बढ़ेंगे, दूसरे लतीफे में पढ़ेंगे तो वह नौरात की वजह से और तवज्जो की वजह से आपकी स्पीड में खुद बहुत तेज़ी आएगी, और जब तीसरे पे जाएंगे और तेज़ी आएगी, जब चौथे पे जाएंगे और तेज़ी आएगी, जब पाँचवें पर जाएंगे और जब सुल्तान उसकार में जैसे हेलीकॉप्टर जब उड़ने में आता है तो पहले उसके वो पद चलते हैं और चलते चलते एक वक्त तो उसके परों की स्पीड ऐसी बन जाती है कि वो सिर्फ वेव्स नजर आती हैं, पानी नजर आता है। इस तरीके से जब हम सुल्तान अज़कार पे उस अरूज पे पहुंच के पूरी कुव्वत से, पूरी तेज़ी से, पूरी तसलसल से और जिस ज़ात पाक हम नाम ले रहे हैं उसकी तरफ हम तन मुतवज्जो होके करेंगे तो इंशाअल्लाह ताला जो अल्लाह ताला का फरमान है बिस्मिल्लाहिर्रहमानिर्रहीम قد افلح من زكاها وقد خاب من دساها کہ یقیناً اللہ فرماتے ہیں وہ لوگ کامیاب ہو گئے جنہوں نے اپنے نفس کو پاک کر لیا اور برباد ہوئے وہ جنہوں نے اس کی پیروی کی۔ الحمدللہ رب العالمین، اس وقت یہ لطائف منور ہو جاتے ہیں تو قرآن پاک کے اندر اور حدیث مبارکہ کے مطابق جتنی بھی مومنین کی صفات بیان کی ہیں وہ الحمدللہ رب العالمین ہر ساتھی محسوس کرتا ہے کہ اس کے اندر پیدا ہونی شروع ہو جاتی ہے، اور جتنا آگے بڑھتا ہے وہ مومنین کی صفات اور بڑھتی جاتی ہیں۔ ہمارے حضرت جی رحمۃ اللہ علیہ فرمایا کرتے تھے کہ میری اس تحریر کا ایک ہی مقصد ہے کہ آپ صلی اللہ علیہ وسلم کی امت کے اندر کچھ ایسے لوگ تیار ہو جائیں کہ جن کو دیکھ کے دوسرے لوگ کہیں کہ ہاں جی امتی ایسا ہو جائے، کھانے میں، پینے میں، عبادت میں، ریاضت میں، اٹھنے میں، بیٹھنے میں، پڑوسی کے ساتھ الگ میں، بچوں کے ساتھ ڈیلنگ میں، گھر والوں کے ساتھ ڈیلنگ میں، اس کا اس کے لطائف کے اثرات ضرور ہونے چاہیے۔ حضرت جی نے ایک دفعہ فرمایا کہ آپ اگر صبح سویرے آپ کا بچہ نہیں جاگ رہا ہے، فاضل فرماتے ہیں کہ بجائے اس کو گال گلوچ کرنے کے، اس کو ڈانٹنے کے، اس کو انتہائی شفقت اور پیار سے اس کی پیشانی پہ بوسہ دیں، اسے کہیں کہ بیٹا اٹھو نماز جا رہی ہے، فاضل فرماتے ہیں کہ وہ کبھی بھی نماز آئے گی۔ تو حضرت جی فرماتے ہیں کہ میرے ایک ہاتھ میں قرآن، دوسرے میں سنت رسول، لیکن سامنے راستہ صحابہ کرام، کہ اس قرآن پاک کے حکم کے مطابق اور حدیث کے رسول صلی اللہ علیہ وسلم کے مطابق صحابہ کرام نے عمل کیسے کیا، یہ میرا مقصد ہے۔ اور وہی چیز الحمدللہ میں हमारे उस्ताद ने सिखाई भी है, बताई भी है और की है, तो इसलिए जब तक हम बताए फिर मेहनत नहीं करेंगे ये चीज़ आम हो सकती है। हम माशरे में नेक बन सकते हैं, मशहूर हो सकते हैं कि ये तस्बीह बहुत ज़्यादा पढ़ते हैं, इशरार पढ़ते हैं, तहज्जुद पढ़ते हैं, लेकिन बताए ना किए तो वो अमाल, वो मामलात, वो अखलाकियात हम नहीं आ सकते जो हमारे उस्ताद ने हमें बताए। तो इसलिए सबकी खिदमत में ये गुजारिश है कि कहने की ज़रूरत, हम तो सब भाई हैं। मुझे तो बार दफ़ा क्या ये काबरीन का हुक्म है कि आप खड़े होकर बात करें, आप में से ऐसे ऐसे लोग और ऐसे ऊंचे दर्जे के लोग हैं कि उनके सामने खड़े होते भी शर्म आती है, उनके सामने ऐसी बात भी करना मेरे लिए अच्छा नहीं है। लेकिन आप सबकी खिदमत में जो नए साथी हैं ये गुजारिश है कि आप पूरी ताकत और कुवत से सफर करें। जब तक आप लताइफ नहीं करेंगे आपको मुबारकबाद की कभी भी समझ नहीं आ सकती, ना आदियत समझ सकते हैं, ना माहियत समझ सकते हैं, ना कबीयत समझ सकते। अल्लाह ताला हम सब को हमारे बुजुर्गों के बताए हुए तरीके पर उसी अंदाज में उसी तरीके से अमल करने की तौफीक अता फरमाए।